कल शाम को खत्म हो गई थी। तो इस बिल में जो बहुत सारी पावर्स फेडरल गवर्नमेंट को दी गई हैं लोगों को इन्वेस्टिगेट करने की और एक खुफिया एक जो है वो अदालतें भी बनाई गई, तो वहाँ जजेस हर वक्त ऑन कॉल रहते हैं, तो वो जो सारी चीज है उसमें जो सबसे कंट्रोवर्शियल बात जिस पे आज या पिछले हफ्ते से जो बहस हो रही है वो फोन रिकॉर्ड्स जो है वो फोन पे जो बात एक आदमी दूसरे से करता है उसका उसकी सारी इंफॉर्मेशन को स्टोर करने के का एक वो है जो आर्टिकल 215 के नाम से है। दूसरा ये है कि जब लोग फोन चेंज करके एक ही आदमी एक फोन के बजाय दूसरे फोन पे जाता है तो उसको फॉलो करने के लिए फिर नए वारंट की जरूरत पहले पड़ती थी, पैट्रियट एक्ट में वो जरूरत नहीं है, उस पे काफी बहस हुई। और तीसरा जो इसमें पोर्शन है जिसपे बहुत बहस हो रही है वो है कि लोन वोल्फ के अपने तौर पे एक आदमी अपने बेसमेंट में बैठ के कोई ऐसी कार्रवाई कर रहा है जिससे दहशतगर्दी का खतरा है तो ये जो इदारे हैं उसको फॉलो कर सकते हैं। तो ये लोन वोल्फ वाला मसला तो जो है वो उसी तरह चलता रहेगा, लेकिन पहले दो जो रेकर्स हैं फोन टैप करने की सलाहियत वो और फोन को चेंज एक फोन दूसरे पे अगर एक ही शख्स जाता है तो उसको फॉलो करने की सलाहियत, ये दो जो है ये जेरे बहस हैं और इसी की वजह से ये बिल जो है वो सेनेट में पास नहीं हुआ। और रैंड पॉल जो है वो कंटकी से हैं, वो रिपब्लिकन हैं, उनकी उन्होंने एक तरह से काफी गट्स दिखाए और उन्होंने अपनी जो प्रेसिडेंशियल कैंडिडेसी है अपने जो जिस तरह से उम्मीदवार हैं सदारती उम्मीदवार हैं उसकी मुहिम को आगे बढ़ाने के लिए उन्होंने इस सूरत हाल को जो है वो उससे किसी हद तक फायदा उठाया, लेकिन उनके उनकी जो वोटर बैंक है वो समझते हैं कि वो उनकी हिमायत करेंगे इस मौजू के ऊपर। और वैसे भी तकरीबन 60% अमेरिकन जो हैं वो एक अंदाजे के मुताबिक अमेरिकन सिविल लिबर्टीज यूनियन के मुताबिक 60-62% अमेरिकन जो हैं वो पैट्रियट एक्ट को एज जैसा कि वो चल रहा था खासतौर पे उसमें आर्टिकल 215 जो फोन और फोन को फॉलो करने की जरूरत थी उसके खिलाफ है, वो नहीं चाहते।
ओके ये आप हमारे साथ रहिए डॉक्टर रुहेल साहब, एमजे खान साहब जो हैं स्काइप पे हमारे साथ हैं, उनसे भी हम जानना चाहेंगे क्योंकि ज्यादातर इस बिल पे जो एतराज है वो उनकी जमात की जानिब जो रिपब्लिकन जमात है उनकी जानिब से आ रहा है। अस्सलाम वालेकुम एमजे खान साहब। जी एमजे खान साहब आपकी आवाज आ रही है। जी जी बिल्कुल आपकी आवाज अभी आई है। अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
एमजे खान साहब ये बताइएगा कि इस ये जो पैट्रियट एक्ट है इस पे एतराजात क्या है लोगों को?
आप अगर अमेरिका की हिस्ट्री देखें तो अमेरिका एक अजीम मुमलिकत है और इस सोसाइटी की तरक्की और इस सोसाइटी की जो बढ़ाई है उसकी बहुत बड़ी बेसिस हमेशा तारीख में ये रही है कि शख्सी आज़ादी, लोगों की प्राइवेसी और लोगों को अपने वसाइल अपने टैलेंट इस्तेमाल करके तरक्की करने का मौका। पूरी हिस्ट्री में देखें कि कोर्ट्स ने हमेशा ये कहा है कि अनड्यू आप कार्रवाई नहीं कर सकते किसी के खिलाफ, अगर कोई क्रिमिनल है तो उसके लिए आप कोर्ट से इजाज़त लेके फिर आप उसके खिलाफ कार्रवाई कर सकते हैं, उसको मॉनिटर कर सकते हैं और ये हिस्ट्री में होता रहा है। 9/11 के बाद एक डर की फिजा जो कायम हुई है जिसका गवर्नमेंट ने फ़ायदा उठाया है और उस फायदे को उठाते हुए पैट्रियट एक्ट पास हुआ जिसने अमेरिका की जो शख्सी आज़ादी और प्राइवेसी थी उसके ऊपर बहुत बड़ा ये एक ज़र्ब लगी है। और ये एडवर्ड स्नोडन को चाहे आप उसे पैट्रियट कहें या चाहे आप उसे बागी कहें उसकी वजह से ये चीज़ सामने आई, नहीं तो लोगों को पता भी नहीं था कि किस हद तक अमेरिकन गवर्नमेंट जो है लोगों को मॉनिटर कर रही है। और इस पैट्रियट एक्ट के जो कल रात को जो ये इसका खात्मा हुआ है वक्ती तौर पर उससे भी कोई फ़र्क नहीं पड़ने वाला क्योंकि कभी भी गवर्नमेंट एजेंसीज FBI जो है या पुलिस डिपार्टमेंट कोर्ट के पास जा सकता है, स्पेशल कोर्ट्स बने हुए उनके पास जा सकता है, उनसे ये चीज़ें ले सकता है इजाज़त। सिर्फ प्रॉब्लम यह है कि जब आप एक पूरे शहरी मुमलिकत के शहरियों को
जी
जिनके ऊपर आपका कोई शक ना हो, जिन्होंने कोई कार्रवाई नहीं की हो गलत, उनको सबके आप रिकॉर्ड जो है वो ले लें तो लोगों की प्राइवेसी ख़त्म हो गई। और इसीलिए रैंड पॉल जो है वो लिबरेटेरियन समझे जाते हैं, और ये उन्होंने अब इस वक्त सिर्फ अपने प्रेसिडेंशियल कैंडिडेट्स की वजह से नहीं, उन्होंने हमेशा से ये स्टैंड रखा है। और उससे पहले उनके वाले साहब जो थे रॉन पॉल, जो कि उसमें कांग्रेस में थे, उनका भी यही स्टैंड था कि शख्सी आज़ादी को आप इस डर की वजह से ख़त्म नहीं कर सकते, क्योंकि अमेरिका की सबसे बड़ी खूबी ये है कि शख्सी आज़ादी लोगों के पास है। मगर क्योंकि गवर्नमेंट को ये एक मौका मिला है, मैं समझता हूँ कि ये बिल दोबारा आएगा और जो हाउस का वर्जन है उसमें इस किसी हद तक रद्दबदल हो सकती है, मगर वो पास हो जाएगा और फिर वही मामला वहीं पे रहेगा कि लोगों की शख्सी आज़ादी जो है और प्राइवेसी, उस पे एक कारी जरा पड़ेगी।
ठीक है डॉक्टर रुहेल साहब, आप जिस जमात की हिमायत करते हैं डेमोक्रेटिक पार्टी, वो बहुत इस बात पे जोर दे रहे हैं कि इस बिल को हर हाल में पास होना चाहिए। वाइट हाउस का जो आज का बयान है वो भी शुरू में मैंने इंट्रो में आपको बता दिया। ये बताइएगा कि ये जो बिल है ये दहशतगर्दी के ख़िलाफ़ जंग में और ख़ास तौर पर 9/11 के बाद ये कितना मुफीद साबित हुआ है इस लड़ाई में?
ये जो इसकी एग्जैक्ट डिटेल है वो तो जो एजेंसियां उसको इस्तेमाल करती हैं वही बता सकती हैं, लेकिन आम जो डेमोक्रेटिक पार्टी के जो लोग हैं वो उनकी इस बिल के खिलाफ जो है बहुत उन खदशात हैं और उनकी ख्वाहिश भी रही है कि इस बिल को वाटर डाउन किया जाए। और चूंकि एक फिजा है दुनिया में आईएसआईएस और इस तरह के ऐसे दहशतगर्द लोग हैं जिनकी जो लोग अपने आप को किसी भी कानून से बाहर समझते हैं और उनसे किसी भी चीज की तवक्को की जा सकती है, तो ऐसी तवक्कोआत की वजह से अमेरिका में एक किसी हद तक ये बात जो है वो है कि चले पैट्रियट एक्ट जो है वो उसकी वजह से हमें तहफ़ मिल रहा है, लेकिन बाय एंड लार्ज डेमोक्रेटिक पार्टी के जो वोटर्स हैं, जो मिलेनियल वोटर्स हैं और जो यंग लोग हैं और अभी जिनको ज्यादा समझा जाता है कि उन्होंने वोट डालना है अगले वोट में, वो सारे लोग जो हैं वो लिबरल उनकी बेंट है और वो ये नहीं चाहते कि ये बिल जो है ये इसी तरह चले, और वो यही चाहते हैं, वो उस ख्याल से वो रिपब्लिकन पार्टी की हिमायत करते हैं कि अमेरिका में शख्सी आज़ादी होनी चाहिए और हर इंसान की इंजीनियरिटी जो है, हर इंसान के अंदर जो चीज़ें हैं उसमें जो खुदा ताला ने सलाहियत दी है उसको नई नई चीज़ें सोचने की, और वो बॉक्स से बाहर ही रह के आदमी सोचता है, अगर वो एक ही लाइन पे सोच रहे हो तो वो उसको
ठीक। ओके आपकी आवाज़ थोड़ी सी कट कट के आ रही है। एमजे खान साहब आपकी जानिब हम आना चाहेंगे, कुछ कॉलर्स हैं उनके सवालात को भी हम प्रोग्राम में शामिल करेंगे, लेकिन ये बताइएगा कि क्योंकि इस ये जो बिल है इस पर अभी बहस कल भी होनी है और कुछ ऐसी इतलात हैं कि शायद बुध तक इस पर बहस जारी रहे, तो ये बताइएगा कि इस बिल का मुस्तकबिल आप क्या देखते हैं? क्या इसका एक हम समझ सकते हैं कि एक कंप्रोमाइज वर्जन जो है वो आ जाएगा या फिर इसको बिल्कुल ही रिजेक्ट कर दिया जाएगा? मुस्तकबिल क्या है इस बिल का?
पहले तो मैं विद ऑल ड्यू रिस्पेक्ट आप डॉक्टर साहब से डिसएग्री करूंगा
जी।
इस बिल की हिस्ट्री देखें तो इस बिल की वजह से ना तो कोई इजाफी कार्रवाई हुई है ना कोई इजाफी सेफ्टी मिली है, सिर्फ एक शख्स को इन्होंने एक मॉनिटर किया है इस बिल के तहत जिसने पैसे भेजे थे अलशबाब को
जी।
बाकी कोई ऐसी कार्रवाई ये रोकने में कामयाब हुए इस बिल की वजह से, बाकी तो उन्होंने अपने जो किए। और दूसरी बात ये कि जो शख्सी आज़ादी की जो बात करते हैं तो अमेरिका का बेसिस ही ये है शख्सी आज़ादी और प्राइवेसी, उसको ये बिल वाटर डाउन करता है। और तीसरी बात ये कि वो सारे लोग जो कि हमेशा से चैंपियन बनते थे वो सब इस पे साथ खड़े हुए हैं अलावा रैंड पॉल के, क्योंकि एक डर की फिजा कायम है और उस डर को इस्तेमाल करते हुए गवर्नमेंट एजेंसीज जो हैं खासकर CIA जिसके ऊपर ना इराक वार का बहुत बड़ा धब्बा है, जो अपने आप को धोने में कामयाब नहीं हुए। और आपका जो सवाल है उस पर मैं ये कहूँगा क्योंकि एक डर की फिजा और सब लोग इसको गवर्नमेंट की तो ये खासियत है कि जितना उसको मौका मिलता है वो गवर्नमेंट पावर ग्रैब करती है। तो
सही
ये बिल पास होगा और इसका मैं समझता हूँ दूरस्थ नतायज इसके अच्छे नहीं है अमेरिका की सोसाइटी के लिए।
राइट, लेकिन इस वक्त अगर हम देखें तो दहशतगर्द ग्रुप जो हैं दुनिया भर में वो काफ़ी मुनज़्म हमें, सोफिस्टिकेटेड और मोर एग्रेसिव वो हमें नज़र आते हैं। तो आप नहीं समझते कि ये बिल जो है, बाज़ तजियाकारों का ये ख्याल है कि ये इस वक्त की ज़रूरत है। अगर आप देखें तो दाइश की जो अमरीका के अंदर रिक्रूटमेंट है उस हवाले से भी इतलात हैं, तो ऐसे में इस बिल को बिल्कुल ख़त्म कर देना, मनसूख कर देना, ये कि आप नहीं समझते कि ये ख़तरनाक साबित हो सकता है? और यही बात यहाँ अमेरिका में जो नेशनल इंटेलिजेंस के इदारे के जो चीफ हैं साथ जॉन ब्रेनन जो है CIA के डायरेक्टर, उन्होंने भी कुछ इसी किस्म के तहफ़ुज़ात का इजहार किया है।
मगर आप देखें कि इस बिल के होने ना होने से क्या फ़र्क पड़ना है। कोई भी एजेंसी, कोई भी गवर्नमेंट अथॉरिटी, कोई भी लॉ इन्फोर्समेंट एजेंसी जो भी कार्रवाई करना चाहे वो आज भी कर सकती है, हालांकि बिल एक्सपायर हो गया है।
तो
उनको सिर्फ जज की इजाज़त लेनी पड़ेगी या स्पेशल कोर्ट से इजाज़त लेनी पड़ेगी जो को उनको इमरजेंसी तौर पे, वक्ती तौर पे फौरन मिल सकती है। इस बिल का फ़र्क सिर्फ ये है कि बग़ैर किसी वजह के, बग़ैर किसी शक के पूरे अमेरिका के शहरियों की और जो भी अमेरिका से या अमेरिका के बाहर अमेरिका में कॉल करते हैं उन सब के टेलीफोन रिकॉर्ड और सबकी जो टेलीफोन कन्वर्सेशन है वो बग़ैर किसी ओवरसाइट के, कोर्ट ओवरसाइट के ये सुन सकते हैं और उसके ऊपर कार्रवाई कर सकें। तो ये कहना, हमेशा अमेरिका के हिस्ट्री में कोर्ट की अथॉरिटी थी किसी शख्स के खिलाफ अगर इन्वेस्टिगेशन होनी है तो उसकी मॉनिटरिंग की, उसकी जो उसके सफ़र करने की, उसकी आवाज़ सुनने की, हमेशा से अमेरिका में लॉ इन्फोर्समेंट एजेंसी ने फ़ोन टैप किए हैं, घरों को टैप किया है जहां पे भी उनको क्रिमिनल एलिमेंट का ख़तरा था, और वो कोर्ट ने हमेशा इजाज़त दी है। और अब स्पेशल कोर्ट बना हुआ है जिससे आपको वक्ती तौर पर फ़ौरन ही आपको इजाज़त मिल सकती है। तो इस बिल के होने ना होने से ये एक डर की फिजा को और बढ़ाना है कि इस बिल का होना जरूरी है, नहीं तो जो एजेंसी जिन्होंने जो काम करना है लॉ इन्फोर्समेंट का वैसे भी कर सकती है, मगर उनको ये क्या हक है कि हर शहरी की प्राइवेट कन्वर्सेशन वो सुने, जिसको जाहिर है कुछ लोग अब्यूज कर सकते हैं। इसीलिए प्राइवेसी की इतनी वैल्यू है अमेरिका में, इसीलिए शख्सी आज़ादी की इतनी वैल्यू है कि गवर्नमेंट को ये इजाज़त नहीं होनी चाहिए कि हर शहरी की प्राइवेसी को वो पामाल करें और उसको अब्यूज़ करने के मौके तलाश करें।
ओके, और इस मोड पे कुछ कॉलर्स हैं पाकिस्तान से, उनको भी हम सुनना चाहेंगे अगर उनका कोई सवाल है। इनामुल्ला साहब ने लकी मरवत से हमें कॉल की है। जी अस्सलाम वालेकुम इनामुल्ला साहब।
अस्सलाम वालेकुम मैडम।
जी वालेकुम अस्सलाम, सवाल आपका।
मैडम मुझे तो बज़ाहिर ये मालूम हो रहा है कि ये बिल जो है ये इंसान की आज़ादी और इंसाफ की रूह के ख़िलाफ़ है
जी।
और मेहमान से मेरे दो मुख्तसर सवालात हैं कि अमेरिका दहशतगर्दों को ख़त्म करने की बजाय दहशतगर्दी के असबाब को ख़त्म की तरफ क्यों नहीं जाता, और मेरा दूसरा सवाल ये है कि अमेरिका के ख़िलाफ़ दुनिया में जो नफ़रत है, क्या इस बिल से उस नफरत में या गलतफहमी में मजीद इजाफा तो नहीं होगा? थैंक यू सो मच।
जी डॉक्टर रुहेल साहब, आप अगर इसका जवाब दें प्लीज। डॉक्टर रुहेल आप हमारे साथ हैं?
मैं बोल रहा हूँ, आवाज आ रही?
जी जी बिल्कुल अभी आई है।
जी मैं ये कह रहा था कि अमरीका और पाकिस्तान और इस तरह के जो बाकी जो ममालिक दहशतगर्दी का जो शिकार हैं, इन तारों का के मसाइल जो हैं वो एक ही हैं। इसमें उसको कन्फ्रंट करने के लिए या उसको इन मसाइल को डील करने के लिए दो पहलू जो हैं वो जरूरी हैं। एक तो इसकी इमीडिएट जो अभी से फौरी जरूरत है वो है मिलिटरली इन ग्रुप्स को न्यूट्रलाइज किया जाए और इन ग्रुप्स को अपनी दहशतगर्दी जो है वो दुनिया में फैलाने से मिलिटरली बजरिया बाजू रोका जाए। तो उसमें अमेरिका जो है वो लीडरशिप प्रोवाइड कर रहा है, अमेरिका लीडर है, बाकी सारी उस दुनिया का और बहुत सारी एजेंसियों का जो इसको फौरी तौर पर डील कर रहे हैं। दूसरी बात जो है वो नजरियाती तौर पे जो जंग है वो हर मुल्क की और हर खिते की अपनी अपनी अलहदा अलहदा जंग है, और वो जो जंग है उसमें उस खिते के जो लोग हैं वो अपने अवामिल को बहुत बेहतर समझते हैं, लेकिन उन खिते के मसलन पाकिस्तान के या अरब के जो उन ममालिक के जो मसाइल हैं या उनके जो नजरियाती मुश्किलात हैं मगरब के साथ, اس کو آئندہ سے انسان جس طرح سے ترقی کر رہا ہے اور آئندہ سے آئندہ میں مستقبل میں جو انسان ایک دوسرے کے پاس رہنا ہے, ایک دوسرے کے تجربے سے سیکھنا ہے, اس کی نظر میں یہ چیزیں اپنے مسائل حل کرنے کی ان ملکوں کو کوشش کرنی چاہیے. اور امریکہ اور مغرب جو ہے وہ اس میں مدد کر رہا ہے اب جس حد تک وہ کر سکتے ہیں. دنیا کا مستقبل جو ہے وہ اسی اس میں ہے کہ ساری اقوام جو ہیں وہ ایک دوسرے کے تجربے سے سیکھیں, اپنے عوام کو سہولت دیں, اپنے عوام کو تعلیم دیں, اپنے عوام کو روزگار کے مواقع پرووائڈ کریں اور اپنے عوام کو خوش رہنے کی ان کی جو ضروریات زندگی ہیں وہ پوری کر سکیں. تو اس میں دنیا میں ٹریڈ ہو, اس میں دنیا میں امن ہو, ایک جگہ سے دوسری جگہ آنا جانا آسان ہو, ایک دوسرے کے خلاف نفرت کم ہو, پیار محبت زیادہ ہو اور ایک دوسرے کے مسائل کو سمجھنے کی جو کوشش ہے وہ کی جائے, اور ایک دوسرے کی جو مختلف معاشرتی نقطۂ نظر ہے, جو معاشی نقطۂ نظر ہے, جو ان کا مذہبی نقطۂ نظر ہے, جو ان کا فرقہ وارانہ, اس سارے کو ایکسپٹ کیا جائے جیسے بھی لوگ ہیں اس زمین کے اوپر. تو اس میں امریکہ ویسٹ اور پاکستان کے اندر جو لیفٹ کا ایک طبقہ ہے, پاکستان میں جو انٹلیکچوئلس ہیں وہ سارے, پاکستان کا میڈیا کی سیاست جو ہے وہ سارے اس سمت میں عوام کو ایک طرف امن کی طرف اور خوشحالی کی طرف اور بقائے باہمی جس کو کہتے ہیں کہ جیو اور جینے دو کی کوشش میں یہ سارے لوگ جو ہیں یہ شامل ہیں.
ٹھیک ہے, یہاں پہ اس سیگمنٹ کو ہم سمیٹنا چاہیں گے, اور آپ دونوں مہمان ہمارے ساتھ رہیے کیونکہ پروگرام کے نیکسٹ سیگمنٹ میں ہم بات کریں گے کل یہاں واشنگٹن میں امریکہ اور پاکستان کے مابین اسٹریٹجک ڈائیلاگ جو ہیں وہ شروع ہو رہے ہیں. اس پہ بات کرنے کے لیے ہمیں پی ایم ایل نون کے سینئر رہنما دانیال عزیز صاحب نے بھی جوائن کیا ہے, ان کو بھی ہم خوش آمدید کہتے ہیں. ہمارے ساتھ رہیے سامعین, ایک مختصر سی بریک لیتے ہیں, بریک سے واپس آ کے اس موضوع پہ بات کریں گے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
سامعین, ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, میں ہوں آپ کی میزبان شہناز نفیس, اور اس وقت ہم دانیال عزیز صاحب آپ کو بھی پروگرام میں خوش آمدید کہتے ہیں. اور ایم جے خان صاحب, آپ سے ہم آغاز کرنا چاہیں گے. ہم نے دیکھا ہے پاکستان اور امریکہ کے جو رہنما ہیں ان کے بیچ میں بات چیت جو ہے وہ ہوتی رہتی ہے, مختلف ایشوز پر بحث بھی ہوتی ہے, لیکن اس بات چیت کو ہم جب اسٹریٹیجک ڈائیلاگ کا نام دیتے ہیں تو ہمارے سامعین کو بتائیے گا کہ اس سے کیا مراد ہے. ایک عام بات چیت, مذاکرات اور اسٹریٹیجک ڈائیلاگ جو ہے اس میں فرق کیا ہے؟
دیکھیں, امریکہ اور پاکستان کی ظاہر ہے بہت بڑی ہسٹری ہے اور اس ہسٹری میں اتار چڑھاؤ آتا رہا ہے, اور امریکہ اور پاکستان دو ایسے ساتھی ہیں جو نہ ہم ہر وقت مل کے بیٹھ سکتے ہیں نہ الگ ہو سکتے ہیں دوسرے سے, کیونکہ دونوں کی اسٹریٹیجک ضروریات ہیں. پاکستان کی جغرافیائی حیثیت اور پاکستان کا نیوکلیئر پاور ہونا, یہ اتنے امپورٹنٹ چیزیں ہیں جس کو امریکہ کبھی بھی نہ اگنور کر سکتا ہے. اور وہاں پہ جو جتنا بھی پاکستان کی اگر آپ دیکھیں کہ وہاں پہ جو دہشت گردوں کے خلاف جو کارروائی ہونی ہے یا ہو رہی ہے, چائنا سے جو تعلقات ہیں, جو ایشین کنٹری سے جو تعلقات ہیں رشین ریپبلک سے, وہ سب میں پاکستان کی بہت ایک اہمیت ہے امریکہ کے لیے. اور امریکہ یہ سمجھتا ہے کہ پاکستان کو اور مضبوط رکھنا اور پاکستان کے میں سے یہ دہشت گردی کو ختم کرنا اور پاکستان کے لوگوں کی ترقی میں امریکہ سمجھتا ہے کہ ان کا فائدہ ہے. اسی طرح پاکستان جو ہے اس کو بھی یہ بہت اہمیت ہے کہ امریکہ سے ان کے تعلقات اچھے رہیں, خصوصی طور پہ کیونکہ پاکستان ایک نیوکلیئر پاور ہے اور پاکستان کی دفاعی ضروریات بہت اہم ہیں, اور اس خطے میں پاکستان کا ایک رول ہے جس کو ہمیشہ باہر کی قوتوں سے دھچکا لگتا رہتا ہے, اور پاکستان کی یہ ذمہ داری ہے کہ اپنے لوگوں کی حفاظت کے طور پہ اپنے جو اسٹریٹجک نیڈس ہیں ان کو پورا رکھے. تو یہ میں سمجھتا ہوں یہ اچھی اقدام ہے کہ ان کی ملاقات ہو رہی ہے, اور اسٹریٹجیکلی یہ لوگ نہ صرف یہ کہ جو دہشت گردی ہے اس کے خلاف جو کارروائی ہونی ہے اس پہ بات کریں گے, مگر مجھے امید ہے کہ پاکستان کی جو دفاعی ضروریات ہیں, خاص طور پہ جو پاکستان کے تعلقات ہیں انڈیا کے ساتھ, جو مسئلہ کشمیر کا حل ہے, میں آئی ہوپ کہ اس میں بھی کچھ پیش رفت ہو, کیونکہ اگر یہ مسئلے حل ہوتے ہیں تو پاکستان میں پھر اور انڈیا میں بھی ترقی کے بہت مواقع ہیں جن کا لوگ وہاں کے لوگوں کو فائدہ پہنچے گا انشاءاللہ.
جی بے حد شکریہ ایم جے خان صاحب, آپ نے ہمیں ٹائم دیا, تھینک یو سو مچ. اور دانیال عزیز صاحب, آپ کی جانب ہم آنا چاہیں گے, یہ بتائیے کہ یہ جو اس دفعہ سیشن ہے اسٹریٹیجک ڈائیلاگ کا, یہ بتائیے گا کہ پاکستان جو ہے وہ اس سے کیا حاصل کرنا چاہے گا, کون ایجنڈا کیا وہ لے کے آیا ہے اس دفعہ؟
میرے خیال میں پاکستان کا پوائنٹ آف ویو بڑا کلیئر ہے جی. پاکستان اپنے جو امریکہ کے ساتھ تعلقات ہیں ان کو آگے بڑھانا چاہتا ہے, اور ماضی میں جو یہ کچھ دیر کے لیے کولڈ اسٹوریج میں چلے گئے تھے, جب ایک سلالہ کا واقعہ ہوا, گراؤنڈ لائنز آف کمیونیکیشن بند کر دیے گئے تھے, وہاں سے ایک سلو تھا ہوا ہے, اور اس میں جو یہ حقانی نیٹ ورک ہے, اور آخر کار جو نارتھ وزیرستان, ایک بہت بڑا مطالبہ تھا امریکہ کا کہ ان سیف ہیونز کے ہوتے ہوئے یا ان کے الیج سیف ہیونز ہوتے ہوئے جو افغانستان کے معاملات جو ہیں وہ صحیح طرح نپٹائے نہیں جا سکتے. اس کے علاوہ جو قطر میں اور طالبان کے ساتھ ڈائیلاگ, یہ تمام چیزیں وے ان کرتی ہیں, ان کا اثر پڑتا ہے, ان کا اثر رسوخ پڑتا ہے کہ جو سمت ہے پاکستان امریکہ کے اسٹریٹجک ڈائیلاگ کی وہ کس جانب جا رہی ہے. جہاں تک حصول کی بات ہے, جو آپ نے سوال پوچھا, اس میں واضح طور پر پاکستان کے انرجی کے بہت سارے مسائل ہیں. پاکستان ایک گروئنگ اکانومی ہے, اس میں جو انفراسٹرکچر کی ریکوائرمنٹس ہیں, اس میں جو امریکہ کا تھوڑا سا بیک اینڈ فورتھ چلتا رہا ہے کہ کیا وہ گورننس اور ایجوکیشن ہیلتھ کے اوپر فوکس کرنا چاہتے ہیں, یا وہ سگنیچر پروجیکٹ جنہیں کہا جاتا ہے کہ جو بڑے بڑے منصوبے ہیں جیسے ڈیمز ہیں, بریجز ہیں, یا ہسپتال ہیں, اس طرح کے جو ملٹی ملین ڈالر انویسٹمنٹس ہیں یا ملٹی بلین ڈالر انویسٹمنٹس ہیں. تو اس بیک اینڈ فورتھ میں میرے خیال میں کافی سارا وقت جو ہے وہ ضائع ہو گیا, اور جو کیری لوگر بل تھا اس میں سے بھی میرے خیال میں جو ہول بروک صاحب کے دورانیہ ایک نیا طرز قائم کیا گیا تھا یو ایس ایڈ کے کام کو آگے نپٹانے کا, کہ پاکستانی کمپنیاں جو ہیں وہ آگے ہوں گی, اور جو امریکہ کمپنیز جو کہ ان کی شہرت کو اتنی اچھی نہیں رہی, وہ جو ہیں ان کو سپورٹ کریں گی اور مقامی کیپیسٹی ڈیولپ کی جائے گی. وہ بہت تکلیف دہ تھا امریکہ کی ایڈ انڈسٹری کے لیے, کیونکہ ان کو اور عادتیں پڑی ہوئی تھیں. تو اس وہ کرتے کرتے تو ہول بروک صاحب اللہ کو پیارے ہو گئے, اور اس کے بعد کیا ہوا کہ ایک ہاف وے ہاؤس رہا جس میں پھر انہوں نے کیا کہا کہ اس کو شفٹ کر دیتے ہیں, اور گورنمنٹ ٹو گورنمنٹ یعنی میجر ڈیولپمنٹ جو ہیں جیسے ڈیمز ہیں اور ڈیمر بادشاہ یا اس طرح کا ایک دو بڑے انویسٹمنٹ سگنیچر پروجیکٹ جسے کہتے ہیں. تو یہ ایک عجیب سی ٹوائلائٹ زون ہے جو کہ ایک افغانستان کے اور ایران کے ساتھ جو ہماری پائپ لائن کی خواہشات تھیں, اسی طرح جو سینٹرل ایشیا کے ساتھ ہماری ٹریڈ کی جو خواہشات تھیں, وہ تمام کی تمام چیزیں دیکھا گیا کہ وہ کسی نہ کسی بلبوتے پہ جو ہے آگے نہیں بڑھ سکیں. تو اس طرح پھر حکومت بدل گئی. اب یہ ہے کہ نواز شریف صاحب کی حکومت جو ہے وہ دوبارہ اس پروسیس کو انیشیٹ کیے ہوئے. میرے خیال میں یہاں پر جو امبیسڈر اولسن صاحب ہیں انہوں نے بہت ایک اچھا کردار کیا ہے, اور ایک قسم کا ٹوننگ ڈاؤن کیا ہے جو ریٹرک تھا, اور کوائٹ ڈپلومیسی استعمال کی, اور اس کی وجہ سے پبلک میں بھی اور گورنمنٹ ٹو گورنمنٹ ریلیشنز میں بہت استحکام آیا ہے. اور میرے خیال میں ابھی جو تعلقات چل رہے ہیں امریکہ اور پاکستان کے, یہ شاید ماضی کے جو 8-10 سال ہیں ان سے بہترین ایک نمونہ پیش کیا جا سکتا ہے. لیکن اس کو اب آگے بڑھانے کے لیے اسٹریٹجک ڈائیلاگ ہے, تو اس میں کلیئرلی پاکستان کی جو ٹیکنالوجی کی ضروریات ہیں, پاکستان کی جو بگ پکچر یا بگ ٹکٹ آئٹمس ہیں, وہ اس اسٹریٹجک ڈائیلاگ سے کئی میز سے تلک جاتی ہیں. مثلا انڈیا کو ایک نیوکلیئر لیجیٹیمیسی دی گئی, پاکستان بھی وہ چاہتا ہے. پاکستان نے تمام انٹرنیشنل اسٹینڈرڈس کو اپنا کے, جن کے اوپر آج ایران کے ساتھ بڑی خوبی سے بات کی جا رہی ہے, وہ پاکستان پچھلے 10-15 سال سے اپنایا بیٹھا ہے, اور تمام دنیا کے ممالک اب اس بات کو, پاکستان کو ایک ریسپانسبل نیوکلیئر پاور کی طرز میں دیکھتے ہیں. لیکن ابھی بھی وہ فورتھ کمنگ نہیں ہے. پھر جو ایران کے ساتھ ہماری انرجی نیڈز ہیں, ابھی ہمیں ڈیمیجز پڑ رہے ہیں کہ اگر وہ پائپ لائن نہیں قائم ہوگی تو اس میں ہمیں روزمرہ کی شکایت کے مطابق اس کو پیسے دینے پڑیں گے. اسی طرح سے جو افغانستان میں ایک بہت بڑا تجربہ کیا گیا تھا, یہ جو وار آن ٹیرر ہے, اس کے ذریعے سے ہمیں جو ٹیپی پائپ لائن ہے یعنی ترکمینستان میں, اس کا حصول ہونا تھا جس کو انڈیا تک جانا تھا. وہ بھی 10-15 سال ہونے کو جا رہے ہیں اور کوئی دور دور تک اس کی نظر نہیں آ رہی شکل کے وہ کار آمد ہو سکے, کیونکہ بنیادی طور پہ افغانستان کی حکومت اور افغانستان کی جو آرمی ہے تمام تر پاکستان کی قربانیوں کے باوجود وہ اس طرح سے اپنے علاقے کے اوپر قابض نہیں ہے کہ وہ اتنی بڑی انویسٹمنٹ کو سیکیور اور گارنٹی کر سکے. تو اس لیے یہ تمام چیزیں جو ہیں یہ فلکس میں ہیں, اور جو آن گراؤنڈ سچویشن ہے اس میں پاکستان پھر اپنے گرد و نواح میں اور انٹرنیشنلی بھی اپنے پارٹنرشپس جو ہے ان کو اسٹرینتھن کر رہا ہے اور کوشش کر رہا ہے کہ اگر یہ معاملہ جو ہے یہ اس طرح جس طرح سے ڈیزائن یا دل میں خیال ہے سب کا کہ آگے بڑھنا چاہیے, تو پاکستان کی ایک اور جنریشن انتظار تو نہیں کر سکتی کہ 18 گھنٹے سے اب 24 گھنٹے لوڈ شیڈنگ ہونی شروع ہو جائے اور بالکل ہی ہم ہاتھوں بیٹھے. تو اس لیے میں سمجھتا ہوں کہ ابھی یہ وقت ہے کہ بجائے یہ دیکھنا, یہ دیکھا جائے کہ چائنا بہت جلدی سے آگے بڑھ رہا ہے تو اس کو ایک شک کی نظر سے دیکھا جائے. پاکستان از اوپن فار بزنس, امریکن کمپنیز خدا را یہاں پر وہ اس طرح کے انویسٹمنٹ پیکجز لائیں یہاں پر, ان کو کس دن کسی نے کہا ہے کہ وہ نہ آئے یا یہ چیزیں ہیں. تو مور دین ویلکم, لیکن یہ ہے کہ ان کو بھی آگے بڑھنا چاہیے. جب یہ بات ہوتی ہے یہاں پر اپنا مختلف سفارتکاروں سے انٹرسٹڈ پارٹیز جو ہیں تو وہ کہتے ہیں کہ یہ ان لائکلی ہے کہ اس انوائرمنٹ میں امریکن کمپنیز انویسٹ کریں. یہ ایک لمحہ فکر ہے پاکستان اور یو ایس کے لیے کہ پھر آخرکار ہم نے کرنا کیا ہے. اور میرا خیال ہے یہ جو آج فورن سیکرٹری ٹاکس یا کل صبح شروع ہو رہی ہیں اس میں یہ تمام چیز یہ تمام باتیں ہوں گی کہ جو بگ پکچر سے لے کے چھوٹے پروجیکٹس تک جو ہے یہ سارا سٹرکچر دیکھنا پڑے گا.
اوکے, آل رائٹ. تو ساتھ یہ بھی بتائیے گا دانیال عزیز صاحب کہ ابھی تک جتنے بھی سیشن ہوئے ہیں اسٹریٹیجک ڈائیلاگ کے دونوں کنٹریز کے مابین, اور اس میں جو فیصلے ہوئے ہیں اس پر جہاں تک عمل درآمد ہوا ہے, جس طرح توانائی کا سیکٹر ہے اس میں ہم سنتے رہے ہیں کہ امریکہ نے کافی ہیلپ کی ہے, تعلیم کے شعبے میں انہوں نے کی ہے, تو یہ بتائیے گا کہ اس سے پاکستان کہاں تک مطمئن ہے, آپ خود کہاں تک مطمئن ہے اس سے؟
اس میں جی ابھی تک جو ہمیں پتا پڑا ہے وہ تقریباً $10 ارب یعنی $10 بلین کے جو ان امپلیمنٹڈ پروجیکٹس ہیں یا کچھ پارشلی امپلیمنٹڈ پروجیکٹس جو ہیں وہ ٹرانسمیشن میں, الیکٹرسٹی توانائی کے حوالے سے بات کر رہا ہوں, ٹرانسمیشن میں اور ڈسٹریبیوشن میں اور جنریشن میں وہ مختلف سٹیجز پہ ڈیلیز ہیں یا ویورز ہیں یا ان کو آگے ٹائم فریم بڑھا دیا گیا وغیرہ وغیرہ, وہ کروشل پروجیکٹس ہیں, وہ الٹیمیٹلی نیسیسری ہیں. آپ جتنی بھی جنریشن بڑھا لیں اگر آپ ڈسٹریبیوشن نہیں کر پائیں گے تو بات آگے نہیں بڑھے گی. لیکن جو پاکستان کا مین اکنامک مین اسٹے ایگریکلچر, جس میں امریکہ دنیا میں بہت ساری چیزوں میں نمبر ون ہے, اس میں ہم بہت ساری توقع کرتے ہیں. لائف اسٹاک سیکٹر ہے, ہارٹیکلچر سیکٹر ہے, پھر آپ کی مختلف قسم کی آئل سیڈز ہیں, گرینز ہیں. لیکن دیکھنے میں کیا آتا ہے کہ امریکہ کا اپنا ایگریکلچر اتنا وزنی ہے ان کے لیے اور اتنی سبسڈیز ہیں کہ وہ باقی دنیا میں ایکسپورٹ کرنے کے زیادہ خواہش مند ہے. تو لہٰذا بگیسٹ ایریگیٹڈ ٹریکٹ آف لینڈ ان دی ورلڈ, یعنی پاکستان کی جو زمین ہے وہ پوری دنیا میں سب سے بڑی اریگیٹڈ یعنی نہری پانی کی, فریش واٹر کی زمین ہے. لیکن اس میں جو ہے ہمیں پھر سے میں سمجھتا ہوں کہ وہ حصول نہیں ہے کہ ہم اس چیز کو لے کے, اور پاکستان کی جو مہنگائی میں کمی ہے جس میں روزمرہ کی چیزیں ٹماٹر پیاز آلو مختلف اور قسم کی جو کھانے کی غذا ہے وہ ہمیں وافر طور پر نہ صرف مقامی طور پر ڈومیسٹکلی لیکن ہم ایکسپورٹ کر سکیں.
لیکن عام تو آپ لوگوں کے جو عام ہیں دانیال عزیز صاحب وہ کافی تعداد میں یہاں جو ہیں
جو ہماری ییلڈ کے لیے وہ بھی نہیں ملتی نا.
جی, امریکہ اور پاکستان کے مابین جو مینگو ڈپلومیسی ہے وہ تو بہت زیادہ مشہور ہے, اور ان دنوں آموں کا موسم ہے, ہمیں ہم جس سٹور میں جائیں تو ہمیں پاکستانی آم جو ہے وہ یہاں پہ نظر آتے ہیں. اوکے, کافی لمبی لسٹ جو ہے وہ آپ نے بتائی ہے. ڈاکٹر روہیل صاحب, آپ کا تعلق ڈیموکریٹک پارٹی سے ہے, یہ بتائیے گا کہ امریکہ اس اسٹریٹیجک ڈائیلاگ میں کیا کنسرنس جو ہیں یا کیا مطالبات جو ہیں, کیا ایشوز پاکستان کے سامنے رکھے گا, اور یہ بتائیے گا کہ ڈاکٹر دانیال نے جو لسٹ بتائی ہے کافی توقعات کے ساتھ پاکستان کی یہ ٹیم اس وقت بات چیت کے لیے بلکہ پہنچ چکی ہے واشنگٹن, کیا آپ اس کے نتائج کیا دیکھتے ہیں, امریکہ جو ہے وہ کتنا مدد کر سکے گا پاکستان کی؟
امریکہ پاکستان کی بہت مدد کر سکتا ہے اور دونوں طرف سے اگر مدد کرنے کی اور مدد کرنے کی خواہش ہو تو کافی بات بھی بڑھتی ہے. امریکہ نے جو یورپین یونین اپنی ڈپلومیسی کو استعمال کر کے پاکستان کو کیا ہے تو اس سائڈ سے بھی پاکستان کی ایکسپورٹ جو ہے وہ کسی حد تک بڑھی ہیں اور کسی حد مستقبل میں بڑھنے کے چانس ہیں. لیکن جو امریکہ ہیں یا عالمی برادری کی جو پاکستان سے توقعات رہی ہیں وہ پاکستان اپنی نظریاتی طور پہ پاکستان میں جو انتہا پسندی اور پاکستان میں جو ایک فرقے دوسرے فرقے کے خلاف جنگ اور قتل عام اور لاسلیس اور بالخصوص طالبان کی کسی حد تک جو ان سے محبت اور دشمنی کو ان سے ایمبیویلنس جس کو انگریزی میں کہتے ہیں کہ ایک ہی وقت ان کو دوست اور ایک ہی ان کو دشمن سمجھنا, وہ جو پالیسی ہے وہ کیانی صاحب کے جانے سے وہ پالیسی تو ختم ہوئی کافی حد تک, جو ایسے نظر آ رہا ہے کافی حد تک ختم ہو گئی. جو تھی وہ سب سے بڑی رکاوٹ تھی. باقی دنیا جب کو دیکھتی ہے اور افغانستان جو قلعے پاکستان سے ہوتے تھے وہ امریکہ کے ذریعے ان کو فون کال جو ہے وہ الٹیمیٹلی امریکہ کو جاتی تھی کہ آپ پاکستان کی یہ مدد کرنا چاہتے ہیں فلاں مدد کرنا چاہتے ہیں, لیکن آپ یہ دیکھیے کہ پاکستان کی سرزمین جو ہے اس افغانستان میں چورش اور گڑبڑ جو ہے وہ پھیل رہی ہے. افغانستان کی حکومت کا پاکستان پاکستان کا طالبان کے اوپر کنٹرول ہے. میرے خیال میں پاکستان حکومت کا طالبان کے اوپر اتنا کنٹرول نہیں تھا جتنا وہ سمجھتے تھے, لیکن بہرحال یہ ایک بات میڈیا میں تھی اور عام لوگوں کی اور جو ڈپلومیٹس جو کام کر رہے تھے یا جو پریس ہے اس میں یہ بات تھی کہ پاکستان جو ہے وہ کافی کچھ کر سکتا ہے طالبان کو اور وہ کنٹرول کرنے کی کوشش نہیں کر رہا, تو اس میں امریکہ بھی جو ہے وہ بھی انوالو ہو جاتا تھا, کیونکہ امریکہ کے جو سولجرز وغیرہ ہیں ان کی بھی کاروائی وہ طالبان کے ذریعے سے ہوتی تھی. پاکستان سے جو سب سے بڑا غلہ جو ان کا رہا ہے وہ یہ وزیرستان کا مسئلہ پاکستان نے.
جی میرے خیال میں ڈاکٹر روحیل صاحب آپ کی لائن جو ہے وہ کافی کٹ کٹ کے آ رہی ہے, اور اسی موڈ پہ ہم جو ہیں اپنے سیگمنٹ کو سمیٹنا چاہیں گے, اور سامعین اس موضوع پہ ابھی ہماری گفتگو جو ہے وہ جاری رہے گی کیونکہ اس اسٹریٹیجک ڈائیلاگ جو ہے یہ کل شروع ہونے ہیں, اس کا کیا رزلٹ نکلتا ہے, کیا ایشوز جو ہیں وہ دونوں ممالک کی جانب سے میز پر لائی جاتے ہیں اس پہ ہم آپ کو آئندہ بھی آگاہ کرتے رہیں گے. اس وقت ہم ایک بریک لیتے ہیں, لیکن بریک سے پہلے پاکستان سے دفاعی تجزیہ نگار بریگیڈیئر محمد سعد نے ہمیں اسکائپ کے ذریعے جوائن کیا ہے, ان کو ہم خوش آمدید کہتے ہیں, اور بریک سے واپس آ کے ہم بات کریں گے. افغان جو صدر ہیں غنی, انہوں نے ایک خط لکھا ہے پاکستانی آفیشلس کے نام جس میں انہوں نے کچھ مطالبات پاکستان سے کیے ہیں, اور کئی ایسے مسئلے ہیں جو ان کی نظر میں خط سے یہ تاثر ملتا ہے کہ ان مسائل کا جو حل ہے اس کا حل پاکستان کے ہاتھ میں ہے. تو انہوں نے اس حوالے سے کچھ کنسرنس کا اظہار کیا ہے, کچھ مطالبے کیے ہیں, اس پہ ہم ڈیٹیل میں بات کریں گے, لیکن اس وقت ہمیں کہا جا رہا ہے ہم نے ایک بریک لینی ہے. اسٹے ود اس, بریک کے بعد آ کے اس موضوع پہ بات کرتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa, ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی جی سامعین، ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید. جو آپ سن رہے ہیں وائس آف امریکہ کی واشنگٹن اسٹوڈیو سے، اور آپ یہ پروگرام ریڈیو پر سننے کے علاوہ ہماری ویب سائٹ اردو voa.com اور ڈش پر اس وقت لائیو دیکھ سکتے ہیں. اس پروگرام میں ہمارے سننے والے پارٹیسپیٹ بھی کر سکتے ہیں. ہمارا ٹول فری نمبر ہے 0800-777-789. اور اس وقت بریگیڈیئر صاحب بتایا جا رہا ہے آپ نے ہمیں جوائن کیا ہے. ہم دیکھتے ہیں افغانستان سے ہمارے ساتھ کون ہے. جی اوکے، افغانستان سے ابھی کسی نے ہمیں جوائن نہیں کیا ہے. بریگیڈیئر صاحب، آپ کو آواز آ رہی ہے؟ جی جی بالکل، آپ کی آواز آئی ہے. تھینک یو سو مچ، اسکائپ کے ذریعے آپ ہمیں ٹائم دے رہے ہیں. بریگیڈیئر صاحب، یہ صدر غنی نے جو خط لکھا ہے وہ اس کے کچھ اہم نکات جو ہیں، ظاہر ہے پورا خط تو میں نہیں پڑھ سکتی، وہ میں آپ کے سامنے رکھنا چاہوں گی اور پھر میں اس پہ آپ کا ریئیکشن لینا چاہوں گی. انہوں نے پاکستانی آفیشلس کے نام جو خط لکھا ہے اس میں انہوں نے کہا ہے کہ پاکستان کے جو شہر ہیں، خاص طور پر کوئٹہ اور پشاور کا ذکر کیا گیا ہے، کہ اس میں زندگی گزارنے والے جو طالبان کے رہنما ہیں ان کو فوری طور پر گرفتار کیا جائے. اس کے علاوہ انہوں نے کہا ہے کہ حقانی نیٹ ورک کے خلاف آپریشن میں تیزی لائی جائے، اور پاکستان میں ان لوگوں کے یہ جو لوگ ہیں حقانی نیٹ ورک اور باقی دہشت گرد، ان کے پناہ گاہوں کو ختم کیا جائے. اس کے علاوہ انہوں نے یہ بات کی ہے کہ اسلام آباد کو چاہیے کہ کابل کے ساتھ قیدیوں کے تبادلے سے متعلق جو قرارداد ہے اس کو منظور کرے. اور ایک جو عام طور پر جو تاثر جو ہے وہ پایا جاتا ہے کہ افغانستان میں جو طالبان زخمی ہوتے ہیں ان کا علاج پاکستان کے ہسپتالوں میں کیا جاتا ہے، تو صدر غنی نے اس ایشو کو بھی اپنے خط میں چیڑا ہے. پاکستان سے یہ کہا ہے کہ وہ ان زخمی طالبان کا علاج نہ کریں. تو کیا کہنا چاہیں گے؟ اور ہم یہ دیکھ رہے ہیں یہ خط جو ہے یہ ایسے وقت میں کیا گیا ہے جو بظاہر ہمیں لگتا ہے کہ ان دونوں جو کنٹریز ہیں ان کے مابین اعتماد جو ہے وہ بحال ہوا ہے، تعلقات کافی حد تک بہتر ہمیں نظر آ رہے ہیں.
بالکل، یہ خط جو ہے یہ افغانستان کی طرف سے میڈیا کو دیا گیا ہے اور ایک لیک ہے، اور یہ بالکل توقعات کے عین مطابق ہے، کیونکہ جب سے اشرف غنی صاحب نے حکومت سنبھالی ہے انہوں نے پاکستان کے استخباراتی ادارے جو ہیں اور فوج جو ہے جس کو سیکورٹی اسٹیبلشمنٹ کہیں گے ان کے ساتھ روابط بڑھائے اور ان سے توقع رکھی کہ افغانستان میں اگر امن ہے تو آپ لوگوں کے ہاتھ میں ہے اور آپ اس میں ہماری مدد کریں، اور انہوں نے کچھ کافی اس کے اوپر ایسے اقدامات کیے، ایسے قدم اٹھائے جو توقعات کے بالکل مخالف تھے کہ افغانستان سے اس قسم کی جو کانفیڈنس بلڈنگ میجر ہے وہ افغانستان کی طرف سے ہو. لیکن میرے خیال میں پاکستان کی طرف سے ابھی تک کوئی خاطر خواہ کوئی ایسا کام نہیں ہوا ہے جس سے افغانستان میں صدر اشرف غنی صاحب مطمئن ہو سکے، یا ان کے جو نقاد ہیں جو اندر افغانستان کے اندر اس پورے پروسیس کے مخالف تھے اور وہ پاکستان کے اوپر اعتبار نہیں کرنا چاہتے، ان کا بے حد فشار ان کے اوپر آ رہا ہے. اور گو کہ پاکستان نے کوشش کی ہے، جس میں اورمچی میں کچھ لوگوں جو گئے تھے طالبان کی طرف سے اور استاذ زئی صاحب آئے تھے افغانستان کی طرف سے، ان کے درمیان کوئی غیر رسمی بات چیت ہوئی ہے، کچھ مطالبات وغیرہ وہ جاننا چاہتے تھے کہ کیا ہیں. لیکن میرے خیال میں افغانستان یہ توقع رکھ رہا ہے کہ ابھی وقت آ گیا ہے کہ پاکستان جو ہے وہ افغان جو مزاحمت ہے خصوصاً کوئٹہ شورا جس کو کہتے ہیں اس کو رسمی طور پہ مذاکرات کی میز پہ لایا جائے. ابھی پاکستان اس میں کامیاب نہیں ہوا ہے، پاکستان نے بے حد فشار ڈالا ہے. میری معلومات کے مطابق پاکستان کا بہت فشار ہے طالبان کے اوپر، لیکن طالبان کے اندر اس وقت گروہ بندی ہے، کچھ سخت موقف والے جو لوگ ہیں وہ اس وقت زیادہ مضبوط ہیں، وہ سمجھتے ہیں کہ ہم یہ جنگ جیت سکتے ہیں، اور پاکستان کا فشار جو ہے اس کو کس طریقے سے اس کو ختم کیا جائے یا اس کو درگزر کیا جائے مختلف طریقے انہوں نے اختیار کیے ہیں. پاکستان میرے خیال میں ایک حد سے زیادہ اگر ان کے اوپر فشار ڈالے اس سے تعلقات قطع ہو ہو سکتے ہیں کہ بالکل دونوں کے درمیان تعلقات منقطع ہو جائے اور پاکستان کے بالکل وہ جو اثر رسوخ تھوڑا بہت ہے وہ بھی ختم ہو جائے. تو ابھی یہ ہے who blinks first.
اوکے بریگیڈیئر صاحب, ہم مان لیتے ہیں آپ بتا رہے ہیں ہمیں کہ پاکستان جو ہے وہ پریشر ڈال رہا ہے افغان طالبان پہ کہ وہ مذاکرات کی میز پر آئیں, لیکن ابھی تک انہیں کامیابی نہیں ہوئی ہے. ہم یہ بھی سمجھتے ہیں پاکستان کی اپنی مجبوریاں ہوں گی, لیکن یہ دوسرا ایشو کا جو صدر غنی نے ذکر کیا ہے کہ جو طالبان لڑتے ہیں افغانستان کے اندر اور انہیں پھر یہاں لایا جاتا ہے ان کے علاج کے لیے پاکستان وہ آتے ہیں, تو اس پہ پاکستان کو کنٹرول کیوں نہیں ہے؟
میرے خیال میں یہ اگر آپ تعلقات کی نوعیت دیکھیں افغان طالبان کے ساتھ, اس میں صرف یہ تو نہیں ہے کہ وہ پاکستان میں رہتے ہیں, وہ پاکستان سے اور بھی برات لیتے ہیں, اور ان میں ایک یہ بھی ہے جس کا آپ نے ذکر کیا ہے کہ جو بیٹل وونڈڈ ہیں جو جنگ میں زخمی ہوتے ہیں اور ان کا علاج پاکستان میں ہوتا ہے. پاکستان نے میری معلومات کے مطابق کافی ایسے اسپتال بند کر دیے ہیں جو یہ مختلف جہادی قسم کی جو آرگنائزیشنز تھیں یہ چلا رہی تھیں, اور وہ جو افغانستان سے زخمی لوگ آتے تھے ان کا علاج یہاں پر ہوتا تھا. تو کچھ اسپتال پاکستان نے بند کیے ہیں, پاکستان نے ان کے چند مدرسے بند کیے جہاں سے لوگ جن کو یہاں سے تیار کیا جاتا تھا افغانستان میں جنگ کے لیے بھیجا جاتا تھا. ابھی یہ ہو گیا کہ پاکستان, ابھی جو فشار پاکستان کا اس حد تک پہنچا ہے کہ طالبان سوچ رہے ہیں کہ ہم کیا کریں, ہم ملک چھوڑ دیں, ہم دوسری سائڈ پہ چلے جائیں, اس سے تعلقات جو ہے وہ منقطع ہو جاتے ہیں پاکستان کے ساتھ. تو میرے خیال میں ایک ہفتے کے اندر اگر کوئی پاکستان نے یہ کامیابی حاصل نہیں کی تو پاکستان کوئی نہ کوئی ایکشن کرے گا. میری معلومات یہ ہے کہ ایک ہفتہ, ایک ہمارے ہفتہ 10 دن ہیں جس کے اندر افغان طالبان نے ایک مثبت جواب پاکستان سے ان سے توقع رکھتا ہے. اگر نہ ہوا تو پاکستان میرے خیال میں اس کے بعد مزید وہ جو ہے نا اٹ ول ریچٹ اپ دی پریشر آن دی طالبان ٹو ڈو سمتھنگ.
ٹھیک, اوکے. عبدالحی کاکر جو افغان امور کے ماہر ہیں پراگ سے, انہوں نے ہمیں جوائن کیا ہے شارٹ نوٹس پہ. بہت شکریہ عبدالحی کاکر صاحب, اور آپ کو ہماری آواز آ رہی ہے؟
جی بالکل.
جی عبدالحی صاحب, آپ کے علم میں ضرور ہوگا صدر غنی نے جو خط لکھا ہے پاکستانی آفیشلس کے نام, اور اس میں انہوں نے کچھ مطالبات کیے ہیں, وہ بھی آپ کو معلوم ہوگے. لیکن سوال یہاں پہ میں آپ سے یہ کرنا چاہوں گی کہ بظاہر دونوں ملکوں کے تعلقات جو ہے اس میں کافی بہتری ہمیں نظر آ رہی ہے, ایون دونوں کنٹریز کی جو انٹیلیجنس ایجنسیز ہے آئی ایس آئی اور NDS, ان کے بیچ میں معاہدے بھی ہوئے ہیں, لیکن اچانک یہ خط, یہ آپ کے خیال میں یہ پورا معاملہ کیا ہے؟
جہاں تک آپ نے خط کی بات کی, بالکل یہ بریکنگ سٹوری مشال ریڈیو کا جو انگلش ویب سائٹ ہے
جی
وہاں سے ہے. ایکچولی ایسا ہے کہ افغانستان میں جو عبوری حکومت آئی, سوری اشرف غنی کی حکومت ملی, حکومت آئی ملی وحدت کی حکومت, تو اشرف غنی نے بہت کوشش کی اور انہوں نے یہ سوچا کہ ایک یو ٹرن لیا جائے, اور اس یو ٹرن میں یہی ہے کہ جتنے بھی اختلافات ہیں پاکستان کے ساتھ اس کو ایک سپیس, ایک موقع دیا جائے, اور اس حوالے سے اشرف غنی نے بہت بولڈ سٹیپس لی. انٹرنل پریشر بہت زیادہ تھا اور کچھ اقدامات کیے, اور اسی وقت ایسی خبریں آ رہی تھی, انٹرنل سورسز بھی یہ کہہ رہی تھی کہ ڈاکٹر اشرف غنی کی کوشش ہے کہ پاکستان کو میکسیمم سپیس دیا جائے جتنے بھی گریونسز ہیں, اور اس حوالے سے انہوں نے جو سٹیپس اٹھائے جیسے کہ انہوں نے کیڈٹس بھیجے کاکول میں, اس کی ٹریننگ ان کی ٹریننگ ہو رہی ہے, یا انڈیا کے ساتھ ایک معاہدہ حامد کروی کے دور میں ہوا تھا تو اس کو انہوں نے ہولڈ رکھا, اور اس کے علاوہ جو پاکستان کے آرمی پبلک اسکول میں پہ حملہ ہوا تھا تو اس حوالے سے انہوں نے انویسٹیگیشن کے لیے پاکستان کو ایکسس دی. تو یہ وہ سٹیپس تھیں, اور جواب میں یہی ہونا تھا کہ پاکستان نے اپنا انفلوئنس افغان طالبان پہ کر کے اس کے پیس ٹاکس کے لیے ان کو راغب کرنا تھا. تو اسی وقت اسٹریٹجی یہی تھی, بلکہ اشرف غنی نے یہ کہا تھا کہ میں 6 مہینے تک ایک وقت دیتا ہوں پاکستان کو تاکہ وہ کچھ کر لیں, لیکن چونکہ وقت زیادہ ہوا تو یہ انٹرنل باتیں ہیں, انہوں نے جو 7 مطالبات کیے ہیں. اب کیونکہ افغانستان کے اندر بہت زیادہ پریشر بلڈ ہو رہا ہے, حامد کرزئی کا جو ایک جو حامد کرزئی کے ساتھ لوگ ہیں, اس کے علاوہ جو نارتھرن الائنس ہے کسی زمانے میں تھا تو ان کی طرف سے, جو نن پشتون ہیں ان کی طرف سے ایک پریشر ہے, تو اب مزید وہ ہو نہیں پا رہا. तो इसलिए आखिरी हद यही हो सकता है कि उन्होंने ये कहा कि आप ये तमाम मुतालबात, जो मुतालबात आप देखें भी तो ये कोई नया नहीं है। जब हामिद करजई थे तो उन्होंने रखे उसको एक पूरे आप कहें इक्लिप्स में, उसको फहराया नहीं था, लेकिन वक्तन फोक्तन वो यही मुतालबात थे जो वो करते आ रहे हैं। तो मुतालबात वही हैं, लेकिन चूंकि अशरफ गनी जरा ज्यादा बोल्ड स्टेप उन्होंने लिया, तो अब ये देखना ये है कि पाकिस्तान इस हवाले से क्या कर सकता है। लेकिन ये गोल्डन अपॉर्चुनिटी थी पाकिस्तान के यहाँ, और आखिर में शायद ब्लेम भी पाकिस्तान पे आएगा जो उस तरह नहीं रिस्पॉन्ड कर पाया जिस तरह का स्पेस पाकिस्तान को अशरफ गनी ने दिया।
बेहद शुक्रिया अब्दुल हाई काकर साहब, आपने हमें टाइम दिया, थैंक यू सो मच हमारी तरफ से, अल्लाह हाफिज़। और ब्रिगेडियर साहब, हम देख रहे हैं कि अभी तक इस ख़त के हवाले से पाकिस्तान की तरफ से कोई ऑफिशियल रद्दअमल जो है, रिएक्शन, वो सामने नहीं आया है, कोई जवाब। मुमकिन तौर पर क्या आप एक्सपेक्ट करते हैं पाकिस्तान की तरफ से, क्या जवाब आ सकता है?
मेरे ख्याल में पाकिस्तान, चूंकि ये सिर्फ लीक है और खत पाकिस्तान को मौसूल हो गया होगा, और वो मेरे ख्याल में सफारती ज़राए से इसका जवाब जो है अशरफ गनी साहब को देंगे। मेरे ख्याल में ये मुनासिब नहीं होगा कि पाकिस्तान जो है ना वो एक लीक के ऊपर तबसरा करे, और करना भी नहीं चाहिए, ये सही नहीं होगा, इससे ताल्लुकात में पेचीदगियाँ पैदा हो सकती हैं। अफगान एक, उन्होंने अशरफ गनी साहब चूंकि बहुत ही प्रेशर में हैं, और ख़ासकर उनके जो इस्तख़बाराती इदारा है NDS है, वो भी पाकिस्तान के साथ तआवुन करने के लिए तैयार नहीं है। तो मेरे ख्याल मुमकिन है ये लीक्स वगैरह निचले सतह पे हों, खत लिखा गया है, पाकिस्तान मेरे ख्याल में इसका जवाब देगा, और पाकिस्तान को कुछ ना कुछ करना पड़ेगा। अगले 2 माह जो है वो पाकिस्तान के लिए इंतहाई अहम है, जो अशरफ गनी साहब ने इकदामात उठाए हैं उसका अगर मुस्बत जवाब अफगानिस्तान की तवक्कुआत के मुताबिक नहीं आया तो ये ताल्लुकात फिर दोबारा कशीदा सूरत हाल अख्तियार कर।
और यही बात जो है अफगानिस्तान के जो वज़ीर ख़ारिजा है हिकमत करज़ई, उन्होंने ये बात की है बाकायदा चंद दिन पहले कि एक दरवाज़े खिड़की जो अफगानिस्तान ने पाकिस्तान के लिए खोली है, अगर पाकिस्तान जो मुतालबात अफगानिस्तान के हैं उस पर वो अमल दरामद नहीं करता, उनके कंसर्न जो हैं उनको एड्रेस नहीं करता, तो फिर वो ये दरवाजे जो हैं ये बंद भी हो सकते हैं। ये गुज़श्ता दिनों बयान था अफगानिस्तान के वज़ीर ख़ारिजा का। और ब्रिगेडियर साहब हमारे साथ रहिए, कुछ देर में भारत से सतीश मिश्रा साहब जो हैं वेल नोन एनालिस्ट हैं वो भी हमें ज्वाइन कर रहे हैं, पाक भारत जो ताल्लुकात है उसका हम जायज़ा लेंगे, हमारे साथ रहिए, इस वक्त हम एक ब्रेक लेते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है, ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नईम।
वेलकम बैक सामीन, प्रोग्राम जहां रंग में, मैं हूं आपकी मेज़बान शहनाज नफीस, और काफ़ी देर से एक कॉलर हैं, इससे पहले के पाक भारत ताल्लुकात पे हम बात करें उनको हम इस वक्त सुनना चाहेंगे। ये कुहाट से मलिक नाइब साहब जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम दीदी, आपको और ब्रिगेडियर साहब को भी सलाम।
वालेकुम अस्सलाम जी।
अर्ज मेरा ये है कि ये जो अशरफ गनी साहब ने मुतालबा पेश किया या खत लिखा है
जी,
अगर पाकिस्तान ने इस मुतालबों को पूरा नहीं किया तो जो अफगानिस्तान कह रहे हैं कि हम खिड़की दरवाजे बंद करेंगे, तो फिर वो इंडिया के लिए खोलेंगे, और इंडिया की वजीर दिफा ने जो बयान दिया था कि हम दहशतगर्दी का जवाब दहशतगर्दी से देंगे, ये वही मसला तो नहीं उठेगा पाकिस्तान के लिए, तो वही मसला नहीं बनेगा। और अगर इस तरह हुआ तो अफगानिस्तान में जंग और तेज नहीं होगा। बड़ी मेहरबानी, शुक्रिया।
ओके, जब तक मिश्रा जी हमें ज्वाइन करें, ब्रिगेडियर साहब आप इसका जवाब अगर दे सकें, ये खिड़की जो है इन नाइब साहब का कहना है कि ये भारत के लिए फिर खुल सकती है। ब्रिगेडियर साहब जी ब्रिगेडियर साहब, आप जी आप हमारे साथ हैं कि अगर ये जी दरवाजे और खिड़कियों की बात की है अफगानिस्तान के वजीर खारिजा ने, तो अगर वो बाकी इसको बंद करते हैं पाकिस्तान के साथ जो पहले काफ़ी कशीदगी रही है करजई के दौरे हुकूमत में, दोबारा उस पे आते हैं ताल्लुकात, तो फिर आप किस तरह क्या देखते हैं रीजन की सूरत हाल को?
नहीं, मेरे ख्याल में अशरफ गनी साहब ऐसे इंतहाई इकदाम नहीं उठाएंगे कि एक दरवाज़ा बंद कर दिया और एकदम हिंद की तरफ दरवाज़ा खोल दिया। वो पाकिस्तान को वक्त देंगे, उन्होंने बात भी की थी कि इसके लिए स्ट्रेटेजिक पेशेंस चाहिए, अशरफ गनी साहब के ये अल्फाज हैं। तो मेरे ख्याल में वो ऐसे नहीं करेंगे कि एकदम पाकिस्तान का दरवाज़ा बंद हो गया और वो एक और दरवाज़ा खोल कर पाकिस्तान के खिलाफ कार्रवाइयाँ शुरू कर देंगे। मेरे ख्याल में पहले भी इतना ज्यादा नहीं था जितना पाकिस्तान में उसका एक तस्वीर है कि बिल्कुल वहां पर हिंद का मुकम्मल कंट्रोल है और वो बिल्कुल पाकिस्तान कर रहे हैं। मैं ये नहीं कह रहा हूँ कि हिंद वहां पर कुछ ना कुछ ऐसे इकदाम नहीं कर रहे हैं जो पाकिस्तान,
और वो सिर्फ मेरे ख्याल में इंडिया नहीं कर रहा, पाकिस्तान भी कर रहा है, दोनों कंट्रीज कर रहे हैं। जी ब्रिगेडियर साहब, मिश्रा जी ने हमें ज्वाइन किया है, उनसे टाइम कम है, हम जानना चाहेंगे आज मिश्रा जी आपको खुशामदीद कहते हैं प्रोग्राम में, आपको आवाज आ रही है? सतीश मिश्रा जी आपको आवाज आ रही है?
आवाज आ रही है
जी, जी अभी आपकी आवाज आई है जी, शुक्रिया आप हमें टाइम दे रहे हैं। और मिश्रा जी, आज भारत की जो वज़ीरे दाखला हैं उन्होंने एक बयान दिया है, माफ़ कीजिएगा, भारत की वज़ीर ख़ारिजा ने एक बयान दिया है और उन्होंने कहा है कि मुस्तकबिल करीब में कोई इम्कानात जो हैं वो नहीं आते, भारत की कोई प्लानिंग नहीं है पाकिस्तान और भारत के माबेन ताल्लुकात जो मुज़ाकरात है उसकी बहाली से मुतल्लिक। उन्होंने कुछ उसूलों का भी ज़िक्र किया है जो उनकी नज़र में मुज़ाकरात की बहाली के लिए ज़रूरी है, वो हमें बताइएगा प्लीज़।
जो एक्सटर्नल अफेयर्स मिनिस्टर सुषमा स्वराज जी हैं, उन्होंने ये कहा कल यहाँ पर कि पाकिस्तान के साथ रिश्ते अभी सुधर नहीं सकते जब तक कि पाकिस्तान की तरफ से अमन नहीं बनाया जाता, और दूसरा कि आपसी बातचीत से सारे मामले सुलझाए जा सकते हैं और किसी तीसरे मुल्क का उसमें दखलंदाजी नहीं होनी चाहिए। इस तरह से तीन उसूलों का उन्होंने जिक्र किया है और सारी की सारा बोझ जो है वो पाकिस्तान पे डाला है कि जब तक पाकिस्तान इसके लिए कोशिश नहीं करता तब तक कोई बातचीत होना मुमकिन नहीं लगती है।
जी ब्रिगेडियर साहब, आप क्या कहना चाहेंगे, इन्होंने जिन उसूलों का या आप उसको शराइत कह लें जिक्र किया है, तो आप इस हवाले से क्या कहना चाहेंगे, पाकिस्तान को ये कंडीशंस अगर मुज़ाकरात की बहाली होती है उसके लिए कोशिशें फिर से शुरू होती हैं तो पाकिस्तान क्या कर सकता है इस हवाले से?
देखिए जी, ये कोई टेंजिबल बात इसमें मुझे नज़र नहीं आती है। पाकिस्तान अमन के लिए कोशिश करें, पाकिस्तान और क्या अमन के लिए कोशिश कर सकता है? हमारे वज़ीर आज़म गए थे भारत, वहाँ पर उन्होंने दोस्ती का हाथ बढ़ाया, लेकिन उधर से मेरे ख्याल में जो रिस्पांस आया वो बिल्कुल ही मनफी था। लाइन ऑफ कंट्रोल के ऊपर और वर्किंग बाउंड्री के ऊपर हिंद ने जो है एक मस्कुलर पॉलिसी इख्तियार करने की एक कोशिश की है और जारी है वो कोशिश। तो मेरे ख्याल में पाकिस्तान ने तो अपनी तरफ से इट हैज़ बेंट बैकवर्ड्स टू स्टार्ट अ डायलॉग विद इंडिया। अगर इंडिया इसमें दिलचस्पी नहीं रखता है तो वो फिर हिंद का एक मसला है, वो पाकिस्तान का मसला नहीं है। अभी अगर अमन चाहिए तो उसके लिए मुज़ाकरात बहुत जरूरी है, मुज़ाकरात का दरवाजा किसी वक्त बंद नहीं करना चाहिए। अगर आपने दरवाजा बंद कर दिया तो फिर जो बाकी लोग हैं, जो सख्त मौकफ वाले लोग हैं, जो शदीद हिंद मुखालिफ हैं, उनको पाकिस्तान में तकबीयत मिलेगी और वो हावी हो जाएंगे, और जो हिंद के साथ अमन चाहते हैं वो पीछे पड़ जाएंगे कि हिंद दिलचस्पी नहीं रखते हैं।
जी ओके, मिश्रा जी आपने ब्रिगेडियर साहब को सुना और हमने देखा है कि दोनों कंट्रीज़ के माबेन जंगें भी हुई हैं, तो आप नहीं समझते कि मुज़ाकरात जो है ये ही वाहिद रास्ता है अमन की बहाली के लिए, बल्कि पूरे खिते में अमन के क़याम की जब हम बात करते हैं? और फिर तीसरा ऑप्शन क्या है, क्योंकि जंगों से मसाइल दोनों मुल्कों के माबेन इशूज़ हल ना हो सके, मुज़ाकरात जो हैं वो भी नाकाम हो जाते हैं, तो तीसरा ऑप्शन फिर क्या हो सकता है?
नहीं देखिए, ये वक्त की बात है, अभी हो सकता है कि यहाँ पर कुछ सोच विचार चल रहा हो। अब अभी की बात यह है कि उन्होंने कल कही है, मुझे नहीं लगता कि इस पर कायम रहेंगे। आने वाले दिनों में हमको उम्मीद की जानी चाहिए कि बातचीत का कोई सिलसिला शुरू होगा।
ठीक, बहुत शुक्रिया मिश्रा जी, आपने हमारे साथ थे इंडिया से और स्काइप के ज़रिए ब्रिगेडियर मोहम्मद साद हमारे साथ थे पाकिस्तान से, आपके भी ब्रिगेडियर साहब हम शुक्रगुजार हैं। और सामीन, इसके साथ ही प्रोग्राम जहां रंग का टाइम ख़त्म होता है। मेज़बान शहनाज नफीस और प्रोड्यूसर मोहम्मद अरसलान को नेक्स्ट वीक तक इजाज़त दीजिए। अपना ख्याल रखिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।